लैङ्गिक हिंसा न्यूनीकरणका लागि संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष, नर्वेजियन सरकार र संसारिका समूहको सहयोगमा डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेस सङ्घको सहकार्य रेडियो कार्यक्रम समता।
नमस्कार, रेडियो कार्यक्रम समतामा हार्दिक स्वागत गर्दछौ। म पूजा
र म ध्रुव। हिंसाको कुनै लिङ्ग हुँदैन, तर लिङ्गकै आधारमा कोही माथि कसैले विभेद गर्छ भने त्यसलाई हामी लैङ्गिक हिंसा भनेर बुझ्दछौँ। यो जो कोहीबाट जो कसै माथि पनि हुन सक्छ, अर्थात् पुरुषबाट महिलामाथि, महिलाबाट पुरुषमाथि, वा पुरुषबाट पुरुषमाथि नै, वा महिलाबाट महिलामाथि नै, या जो कोहीबाट लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायमाथि पनि।
जबसम्म तपाईँ हाम्रो गलत सामाजिक अभ्यासलाई सकारात्मक सामाजिक अभ्यासतर्फ परिवर्तन गरिन्न, तबसम्म लैङ्गिक हिंसामुक्त समाज बनाउन सकिन्न। यही लैङ्गिक हिंसामुक्त समाज बनाउने अभियानमा एउटा खुड्किलो हो रेडियो कार्यक्रम समता।
समाजमा विद्यमान लैङ्गिक विभेद न्यूनीकरण गरी समानतामूलक समाज निर्माणमा सहयोग पुर्याउने उद्देश्यका साथ सुरु गरिएको यो कार्यक्रमले हानिकारक अभ्यास र सामाजिक मूल्य मान्यताको आडमा तपाईँ हामी बीच हुँदै आएको असमान व्यवहार न्यूनीकरणका लागि सशक्त सञ्चार अभियानको भूमिका निर्वाह गर्ने विश्वास लिएका छौँ। अछामबाट रेडियो सोसाइटी FM र बैतडीबाट रेडियो निङ्ला सैनीले साप्ताहिक रूपमा आलोपालो उत्पादन गर्ने कार्यक्रम समता तपाईँले सुदूरपश्चिम प्रदेशका अछाम सहित बैतडी, बझाङ र बाजुराका 10 स्वतन्त्र FM रेडियोहरूबाट यसै समयमा सुन्दै आउनु भएको छ।
रेडियो निङ्ला सैनी 94 MHz बैतडी, सामुदायिक रेडियो 7 Star 99.2 MHz बैतडी, सौगात FM 103.6 MHz बैतडी, रेडियो बाजुरा 104 MHz बाजुरा, रेडियो पौरखी 90.4 MHz बाजुरा, रेडियो सोसाइटी 89 MHz अछाम, रेडियो रामारोशन 92 MHz अछाम, रेडियो बानीगढी 93.4 MHz अछाम, साइपाल FM 100.6 MHz बझाङ र खप्तर FM 97.7 MHz बझाङ गरी बैतडी, बझाङ, बाजुरा र अछामका 10 रेडियो स्टेशनबाट रेडियो कार्यक्रम समता। कार्यक्रम समताको तेस्रो चरणको 12 भागमा आज हामी लैङ्गिक उत्तरदायी सार्वजनिक सेवाको कुरा गरिरहँदा समुदायमा उपलब्ध सेवा प्रदायकहरूको अवस्था र त्यससँग सेवा ग्राहीहरूको पहुँचका बारेमा छलफल गर्दैछौ। यसभित्र हाम्रो समाजमा महिला तथा किशोरी मैत्री सेवा केन्द्रहरू जस्तै बर्थिङ सेन्टर, सुरक्षित गर्भपतन सेवा, महिला सेल, महिला आयोग, सेफ हाउस, OCMC तथा स्थानीय न्यायिक समितिहरू छन्। यी सेवा केन्द्रहरूबारे महिला तथा किशोरीहरूको बुझाइ के छ त? बझाङका किशोरी तथा महिलाहरूको भनाइ।
सेवा केन्द्रबारे जानकारी हुँदा र नहुँदा महिलाहरूलाई हुन सक्ने अप्ठ्यारो र सजिलो, महिला मैत्री वातावरणको आवश्यकता र बैतडीका सेवा केन्द्रहरूको अवस्थाको नाली बेली सहितको रिपोर्ट।
सेवा लिन गएका महिलाहरूलाई सेवा प्रदायकले गर्ने व्यवहार र सेवा ग्राहीहरूको गुनासो तथा सन्तुष्टिका विषयमा जिल्ला अस्पताल अछाममा पुगेर तयार पारिएको स्थलगत सामग्री।
हिंसा न्यूनीकरणका लागि स्थानीय तहमा भएका सेवा केन्द्रहरूको काम, कर्तव्य र उत्तरदायित्वका विषयमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव मनमाया पङ्गेनीसँगको कुराकानी।
अनि लैङ्गिक हिंसा विरुद्धको मेरो पालिका स्तम्भमा नागरिकका लागि स्थानीय तहमा उपलब्ध सेवालाई प्रभावकारी बनाउन बाजुराको बढीमालिका नगरपालिकाले गरेको पालिका प्रयास पनि प्रस्तुत गर्नेछौ।
यो सँगै सन्देशमूलक गीत र अन्य उपयोगी जानकारीहरू त छँदैछन्। अबको करिब आधा घण्टा हामी सँगै रहनुहोला।
चुला चौका कहिलै चुला चौका कहिलै घाँस कहिलै दौरा चुला चौका कहिलै चुला चौका कहिलै घाँस कहिलै दौरा पायो भने मौका पायो भने मौका देश चलाउँछु हे पायो भने मौका पायो भने मौका देश चलाउँछु हे जडा बाइजान गैला जडा बाइजान गैला जडा भाइजान गैला
रथिका
हामी जसी महिला हामी जसी महिला यदि कर्ण जलाउने छन्
शिक्षा र अवसर पाए महिलाले पनि प्रगति गर्न सक्छन् भन्ने भावसहितको सन्देशमूलक गीत प्रस्तुत गर्नुभएकोमा अछामको दर्नाका महिलाहरूलाई धेरै धन्यवाद दिँदै कार्यक्रम समताको विषयवस्तुमा प्रवेश गरौं। सबै अवस्थिति र विविधता भएका नागरिकलाई समानताका आधारमा सार्वजनिक सेवा प्रवाह गर्ने अहिलेको सहभागीमूलक लोकतान्त्रिक राज्य व्यवस्थाको मूल मर्म हो। राज्यले प्रदान गर्ने यस्तो सेवाको व्यवस्था समानताका आधारमा मात्र गर्दा विभेदमा पारिएका समुदाय वर्ग लिङ्ग जात जाति र क्षेत्रको हकमा पनि उही व्यवस्था लागू हुन्छ। यसले गर्दा समान न्याय नहुने हुनाले विशेष अवस्थामा लैङ्गिकता जात जातीयता भौगोलिक अवस्थिति र भाषा संस्कृतिको आधारमा पछाडि पारिएका नागरिकका लागि राज्यले प्रदान गर्ने सार्वजनिक सेवामा पनि विशेष व्यवस्था गरिन्छ।
हुन त मानवीय दृष्टिमा महिला र पुरुष समान भए पनि जैविक भिन्नताका कारण उनीहरूका व्यवहारिक र रणनीतिक आवश्यकता फरक छन्। महिला प्रति हुँदै आएको विभेद र जैविक आवश्यकतालाई विचार नगरेरै राज्यबाट हुने तटस्थताको व्यवस्थाले महिला र पुरुषमा समान व्यवहार गरेको भान त हुन्छ, तर त्यसबाट दुवै पक्ष समान रूपमा लाभान्वित पनि हुन सक्दैनन्। त्यसैले अहिले स्थानीय प्रदेश र संघीय सरकारबाट प्रवाह गरिने सेवामा लैङ्गिक उत्तरदायित्व हुन आवश्यक छ। यसबारे खासै अभ्यास तथा अध्ययन भएको नपाइए पनि व्यवहारिक रूपमा यसको आवश्यकता भने महसुस गरिएको छ।
हो, लैङ्गिक उत्तरदायी सार्वजनिक सेवाको कुरा गरिरहँदा हाम्रै समुदायमा पनि त्यस्ता थुप्रै सेवा केन्द्रहरू सञ्चालित छन् जसले महिला तथा किशोरीहरूका लागि विभिन्न सेवा र सुविधाहरू प्रदान गर्छन्। तर अहिले पनि अधिकांशलाई यसबारे जानकारी नै छैन। यसै विषयमा बझाङका पत्रकार प्रताप ओलीले त्यहाँका केही महिला तथा किशोरीहरूको विचार संकलन गर्नुभएको छ।
नमस्ते, मेरो नाम जयन्ती खड्का, थलारा गाउँपालिका वार्ड नम्बर 2। सेवा केन्द्र हाम्रो गाउँबाट धेरै नै टाढा छ, न यातायातको सुविधा छ, न हिँडेर जान पनि सहज छैन, हामीलाई धेरै नै गाह्रो छ।
मेरो नाम मनिषा खड्का, थलारा गाउँपालिका वडा नम्बर 2। सबै गाउँपालिका वडाहरूमा न्यायिक समिति छ भन्छन् होइन, तर न्यायिक समिति भएकोले अधिकांश महिलाहरूलाई थाहा नै छैन के।
नमस्कार, मणिमला कठाई, सर्विस पार्टी भएर गाउँपालिका वडा नम्बर 2। महिला र किशोरीहरूले जुन ठाउँबाट सेवा पाउनु पर्छ, महिला र किशोरी मैत्री देखिँदैनन्। महिला वा किशोरीहरूले किशोरीहरूको पहुँच पनि त्यति देखिँदैन।
हो, बझाङका यी महिलाहरूको भोगाईबाटै प्रश्न हुन्छ। हाम्रो समुदायमा उपलब्ध सेवा केन्द्रसम्म सेवाग्राहीको पहुँचको अवस्था एकदमै कम छ। अधिकांशलाई सेवा केन्द्रले दिने सेवाको बारेमा थाहै छैन भने बुझेर वा नबुझेर विभिन्न माध्यमबाट सेवा केन्द्रसम्म पुग्ने महिलाहरूले पनि चित्त बुझ्दो सेवा पाइरहेका छैनन्। कुनै पनि अत्यावश्यक सेवा लिनु परेमा घर नजिक सेवा केन्द्र नहुँदा जिल्ला सदरमुकामसम्म पुग्नुपर्ने बाध्यता दुर्गम जिल्लाका दूर दराजमा बस्ने महिला तथा किशोरीहरूले भोग्दै आएका छन्। यदि गाउँमै सेवा केन्द्र भए पनि त्यहाँ न लैङ्गिक मैत्री वातावरण हुन्छ, न त अन्य आवश्यक भौतिक सेवा सुविधा नै।
यदि केन्द्रहरूमा सबै सेवा उपलब्ध छ भने त्यतिले मात्रै पनि हुन्न। सेवा केन्द्र मार्फत आफूहरूले पाउने सेवा सुविधा र अधिकारबारे सेवाग्राहीहरूमा जानकारी हुनु पनि प्रमुख आवश्यकता हो। साथै सुगमता, दूरी, आर्थिक र अभिभेदकारी नीतिको दृष्टिले यस्ता सेवा केन्द्रहरू सबै प्रकार र क्षमताका सेवाग्राहीको सहज पहुँच
कोषमा हुनु पनि जरुरी छ। जस्तै बर्थिङ सेन्टर, सुरक्षित गर्भपतन सेवा, महिला सेल, महिला आयोग, सेफ हाउस, ओसीएमसी तथा स्थानीय न्यायिक समितिहरूमा विशेषत महिलाहरूलाई नै बढी सेवा दिइन्छ। यसै विषयमा बैतडीका सेवा केन्द्रहरूको अवस्था र महिलाहरूको सेवा केन्द्रसम्मको पहुँचका विषयमा रेडियो निङ्गला सैनी बैतडीका पत्रकार तृप्ति शाहीले एक रिपोर्ट तयार पार्नु भएको छ। सुनौ अबको पालोमा यो रिपोर्ट।
हाम्रो जस्तो पुरुषवादी चिन्तन भएको समाजमा महिलाहरू विभिन्न प्रकारले हिंसामा परिरहेका छन्। घर छोड्नु पर्ने डरले उनीहरू शारीरिक, मानसिक लगायतका यातनाहरू सहेर बसेका हुन्छन्। घर परिवार सँगै समाजको डरले महिलाहरू खुलेरै सेवा लिन सकिरहेका छैनन्। सेवा केन्द्रको बारेमा जानकारी नहुँदा पनि उनीहरूलाई सहेर बस्नुको विकल्प छैन भन्नुहुन्छ जिल्ला अस्पतालमा रहेको ओसीएमसीमा कार्यरत अस्पतालका प्रमुख डाक्टर बसन्त राज जोशी।
महिलाहरूलाई सेवा लिने केन्द्रसम्म आइपुग्नलाई चाहिँ त्यति सजिलो छैन। सबैभन्दा पहिला त अब सामाजिक कारण नै हो होइन। अब सुरुमा जस्तो कोही मान्छे चाहिँ लैङ्गिक हिंसा पीडित हुन पुग्यो भनेपछि उसले परिवारबाट चाहिँ बाहिर पाइला टेक्नलाई चाहिँ हिम्मत गर्न सक्दैन। हिम्मत गर्न सक्नुभयो भने पनि यस्तो केन्द्रहरू छन् भन्ने पर्याप्त प्रचार प्रसार चाहिँ हामी प्रभावकारी ढङ्गले चाहिँ अब पुर्याउन सकिएको छैन जस्तो पनि लाग्छ।
यस्ता सेवा दिने केन्द्रहरूको बारेमा जानकारी पाउनु सेवाग्राहीको अधिकारको कुरा हो। संयुक्त राष्ट्र संघीय जनसङ्ख्या कोष UNFPA जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीका अनुसार यस्ता केन्द्रहरू महिला मैत्री हुन जरुरी छ।
त्यस्तो कुराहरूलाई उहाँहरू सेवा लिन आएको कुराहरूलाई चाहिँ विश्वस्त रूपमा गोपनीय रूपमा राख्नको लागि यी सेवा केन्द्रहरूलाई चाहिँ महिला मैत्री बनाउने एकदमै जरुरी छ।
महिलाले सजिलै थाहा पाउने सेवा केन्द्र भएमा उनीहरूलाई सेवा लिन सहज हुने देखिन्छ। यदि उनीहरूलाई जानकारी नहुने हो भने झन्झट बेहोर्नु पर्ने हुन्छ। बैतडीकी एक सेवाग्राही महिलाको अनुभव।
मेरो घर परिवारबाट यस्तो यस्तो हिंसा गरेर म माइत बस्दैछु, म पीडित छु भने अनि त्यो मलाई सेवा हाउससम्म पुगाइदियोस्। मलाई सेवा हाउसमा पुगेपछि अनि कुट्न नपाउने भयो, म सुरक्षित भए, मेरो नागरिकता थिएन, नागरिकता बनाइदिनु भयो, अनि कुराकानी गरेर मलाई जागिरमा लगाइदिनु भयो, अहिले म एक्लै बसेर खान सकेका छु।
हो, महिलाहरूले सेवा पाउने स्थान महिला मैत्री हुन जरुरी छ, साथै यसबारे महिलाहरूलाई जानकारी पनि हुनुपर्छ। सहजै थाहा पाउने स्थानमा केन्द्रहरू हुने हो भने सेवा लिन सहज हुन्छ। सजिलै सेवा पाउने हो भने महिलाको मनोबल पनि उच्च हुन्छ। उनीहरूले सहयोगको लागि भौतारी रहनु पर्ने हुँदैन। यस्तो अवस्था हुने हो भने एकपटक हिंसामा परे पनि उनीहरू फेरि आफ्नो जीवनलाई सुनौलो र यातना रहित बनाउन सक्नेमा कुनै शंका छैन।
तपाईँ अहिले रेडियो कार्यक्रम समता सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी समुदायमा उपलब्ध महिला तथा किशोरी लक्षित सेवा प्रदायकहरूको अवस्था र त्यससँग सेवाग्राहीको पहुँचका विषयमा छलफल गरिरहेका छौँ। श्रोता, अन्य क्षेत्रभन्दा स्वास्थ्य सेवा प्रवाह गर्ने सेवा केन्द्रहरूमा महिलाहरूको उपस्थिति धेरै हुन्छ। प्रजनन स्वास्थ्यबारे परामर्श, परिवार नियोजन सेवा, गर्भवती चेक जाँच, टिटी खोप सेवा, सुरक्षित गर्भपतन र प्रसूति सेवाका लागि विशेष गरी स्थानीय तहमा रहेका स्वास्थ्य संस्था र अस्पतालहरूमा महिलाहरू पुग्छन्। तर स्वास्थ्य संस्थाहरूमा महिला मैत्री संरचना निर्माणमा भने खासै ध्यान दिएको पाइँदैन। सँगसँगै सेवा केन्द्रमा खटिएका कतिपय कर्मचारीहरूको व्यवहार रुखो हुने गरेको गुनासो पनि सुनिन्छ। सेवा प्रदायकले दिने सेवाको प्रभावकारिता कस्तो छ त? अनि यी सेवाबाट महिला तथा किशोरी सेवाग्राही सन्तुष्ट छन्? हामीले यस सम्बन्धमा जिल्ला अस्पताल अछाममा पुगेर नर्सिङ निरीक्षक गंगा बुढा मगर र अस्पतालमै सेवा लिन पुगेका गर्भवती महिलासँग कुराकानी गरेका छौँ। अबको पालोमा सुनौ यो स्थलगत सामग्री।
यति बेला म जिल्ला अस्पताल अछाममा आइपुगेको छु र यहाँ हामीसँग नर्सिङ निरीक्षक गंगा बुढा मगर हुनुहुन्छ। आज हामी समता कार्यक्रमका लागि सेवाग्राहीहरूले लिने सन्तुष्टिको दर र यहाँबाट चाहिँ सेवाग्राहीलाई कस्तो सेवा दिइरहेको छ भन्ने विषयमा चाहिँ छलफल गर्दैछौँ। सबभन्दा पहिला चाहिँ हामीले महिलाहरूको केसमा कुरा गर्दा कस्तो कस्तो प्रकारका महिलाहरू यो अस्पतालमा आउने गरेका छन् त्यो बारेमा बताइदिनुहोस् न।
महिलाहरू चाहिँ विशेष गरी हाम्रोमा अब सिओएनसी साइट हो होइन, वृहत आकस्मिक प्रसूति सेवा भएको त्यसै कारणले सुत्केरी सेवा त हुने नै भयो। त्यसै अन्तर्गत अर्को गर्भवती जाँचको कुराहरू छन्, जुन गर्भवती महिलाहरूले चार पटक स्वास्थ्य संस्थामा जाँच गर्नुपर्ने कुराहरू छ, त्यो जाँचको लागि पनि महिलाहरू आउने गर्नुहुन्छ। टिटी खोपको कुराहरू पनि छन्। परिवार सेवा लिन पनि महिलाहरू नै बढी आउनु भएको छ र सुरक्षित गर्भपतन सेवा होइन त्यो सेवा पनि हाम्रो यहाँ अस्पतालबाट 12 हप्तासम्मको लागि चाहिँ सुरक्षित गर्भपतन सेवा प्रदान गरिरहेका छौँ। पनि यो सेवा लिनका लागि पनि किशोरीहरूदेखि लिएर महिलाहरू समेत आउने गर्नुहुन्छ है।
जति पनि महिलाहरू अहिले यहाँले भनेका विभिन्न प्रकारका सेवाहरू लिन आउनुहुन्छ नि, उहाँहरू निर्धक्क भएर आफै मलाई यो समस्या पर्यो भनेर सेवा लिन आउनुहुन्छ कि वा अप्ठ्यारो मान्ने, एक्लै आउन नसक्ने, अरू सदस्यलाई लिएर आउनुपर्ने अथवा पुरुषलाई लिएर आउनुपर्ने त्यो खालको बाध्यता देखिन्छ कि, खास अवस्था चाहिँ के छ?
गर्भ जाँच गर्न पनि एक्लै आउने हो, कुन जुनसुकै सेवा लिन पनि एक्लै आउने होइन, सुत्केरी भएर जाँदाखेरि पनि बिचरा बच्चा बोकेर एक्लै जानुपर्ने त्यस्तो अवस्था छ होइन।
एक्लै अस्पताल आउँदाखेरि चाहिँ उनीहरू जानेर एक्लै अस्पताल आएका हुन् कि वा परिवारका सदस्यले साथ नदिएर चाहिँ एक्लै अस्पताल आएका हुन् जस्तो लाग्छ यहाँलाई?
अब यहाँको अब चलन भनौँ, बानी भनौँ होइन, अब श्रीमानसँगै लिएर जाने एकदमै कम दर भएर पनि होला होइन। घरको मेन मान्छे आएको हुँदैन अनि मैले अहिले सोध्नुपर्छ, घरमा गएर सोध्नुपर्छ भन्यो होइन, त्यसै कारणले प्रायः महिलाहरू एक्लै आउने पनि गर्नुहुन्छ होइन। र कतिजनाको के हुन्छ त श्रीमान पनि आउनुहुन्न।
उनीहरूसँग तपाईँहरूले गर्ने व्यवहार चाहिँ कस्तो हुन्छ त्यस्तो बेलामा?
नर्सहरू के हुन्छन् त, एकदमै चिडेर आउँछन्, राम्रोसँग बोल्दैनन्, राम्रो व्यवहार हुँदैन भन्ने एकदम मिडियाहरूमा पनि आइरहेछ होइन, सधैँ प्रचलित भइरहेछ। यसमा हामीले बुझ्नुपर्ने कुरा के छ भने नर्सिङहरू अहिले के छ त भन्नुहुन्छ भने एकदमै ओभरलोडेड भएर काम गर्नुपर्ने छ कि होइन, भर्नाभएको बिरामी पनि हेर्नु पर्यो, गर्भवती डेलिभरी पनि उहाँले गराउनु पर्यो, गर्भ जाँच पनि गर्नु पर्यो, यता ओसिएमसीमा सेवा दिनु पर्यो, पर्यावरण सेवा पनि दिनु पर्यो, धेरै कहिलेकाहीँ चाप हुँदाखेरि त्यस्तो अवस्थामा चाहिँ के हुनसक्छ चाहिँ कहिलेकाहीँ चाहिँ अब धेरै चाप परेको बेला चाहिँ अब त्यति बेला चाहिँ अलिकति झर्को व्यवहार पनि हुनसक्छ होइन।
महिलाहरूको पहुँचको दर चाहिँ बढेको छ भन्ने लाग्छ कि अहिले पनि महिलाहरू स्वास्थ्यका दृष्टिकोणले पहुँचमा छैनन्, अप्ठ्यारोमा छन् भन्ने लाग्छ, यहाँको अनुभव चाहिँ के हो?
मैले अब यत्रो वर्ष यहाँ काम गर्दाखेरि सुरुवाती चरणमा यहाँ आउँदाखेरि महिलाहरू अहिले जसरी खुलेर आउनुहुन्छ त्यति बेला अझ त्यो थिएन होइन, सुत्केरीमा आउनु, त्यति बेला मैले आएर यहाँ हेर्दाखेरि सुत्केरी महिलाहरू पनि संस्थामा सुत्केरी हुन आउने सङ्ख्या एकदमै कम थियो, गर्भ जाँचको पनि एकदमै कम थियो, गर्भ जाँचै नगरेको, आइरनै नखाएको होइन, अझै पनि महिलाहरूका समस्याहरू छन्। त्यो समस्याहरू हेर्दाखेरि चाहिँ आफैलाई भित्रबाट नराम्रो लाग्ने केसहरू हेर्दाखेरि चाहिँ अझै पनि त्यो मनमा विरक्त लाग्छ कि।
अब यहाँ तपाईँकै कार्यकक्षमा सेवाग्राहीहरू पनि आउनु भएको छ र म तीमध्ये एकजनालाई कुरा गर्छु, हजुरको परिचय दिनुहोस् न पहिला।
मेरो नाम मिना राई जुभाट, मङ्गलसिंह नगरपालिका वडा नम्बर 5।
के सेवा लिन आउनु भएको यहाँ चाहिँ?
म गर्भवती जाँच गर्न आएको।
कति पटक जाँच गराउनु भयो अहिलेसम्म?
मैले अहिले 3rd पटक भयो।
अनि यहाँ गर्भ जाँच गराउन आउँदाखेरि चाहिँ उहाँहरूले गर्ने व्यवहार कस्तो पाउनु भयो त सुरुदेखि अहिलेसम्म के छ अनुभव यहाँको?
राम्रो भइरहेछ, चेक जाँच र सुझाव दिनुहुन्छ।
भनेको उहाँहरूले के कुरामा चाहिँ तपाईँहरूलाई सुझाव दिनुहुन्छ त?
4 महिनाको अवस्थामा चेक गर्दा भिडियो एक्सरा गर्नुपर्छ अनि टिटी खोप लगाउनु पर्छ भन्ने जानकारी दिनुभयो। खाना खाँदाखेरि कम्तीमा दिनको 3 पटक खानेकुरा खानुपर्छ।
जस तपाईँ चाहिँ यहाँबाट जे जे सेवा पाउनु भयो त्यसमा चाहिँ सन्तुष्ट हुनुहुन्छ, खुसी हुनुहुन्छ उहाँहरूप्रति?
खुसी छु।
कार्यक्रम समतामा भर्खरै सुन्नुभयो जिल्ला अस्पताल अछाममा महिलाहरूलाई प्रदान गरिदिए आएको सेवा प्रभावकारिताबारे स्थलगत सामग्री। सेवा केन्द्रहरूले दिने सेवालाई महिला मैत्री बनाउनका लागि लैङ्गिक मैत्री प्रशासन यन्त्र सञ्चालन, भौतिक संरचना निर्माण र खरिद, स्तनपान कक्ष स्थापना, कार्यालयको संरचनामा विशेष ध्यान दिन जरुरी छ। यस्तै हिंसा न्यूनीकरणका लागि स्थानीय तहमा भएका सेवा केन्द्रहरूको काम, कर्तव्य र उत्तरदायित्वका विषयमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव मनमाया पङ्गेनीसँग काठमाडौँ सहकर्मी सरिता गेवालीले कुराकानी गर्नुभएको छ। यो कुराकानी सुनौ अबको पालोमा।
यहाँको लागि मेरो पहिलो प्रश्न, जस्तो अहिले स्थानीय तहमा विभिन्न सेवा प्रदायक निकायहरू छन् होइन, विशेष गरी यो लैङ्गिक हिंसा न्यूनीकरणको लागि यी सेवा प्रदायक निकायहरूको चाहिँ अवस्था कस्तो छ?
मन्त्रालयसँग जोडिएको, राज्यसँग जोडिएको महिला आयोग जसको चाहिँ स्थानीय तहसम्म पनि उहाँहरूले चाहिँ एक्सेस दिनु भएको छ हटलाइनमा, ती चिजहरू छ। अनि सँगसँगै चाहिँ हाम्रा सेफ होमहरू जोडिएका हुन्छ 21 ठाउँमा, त्यो ठाउँमा पनि स्थानीय तहहरूसँग चाहिँ सहकार्य गरेर न्यायमा पहुँच दिने कामहरू भएका छन्। स्वास्थ्यको कुराहरू गर्दाखेरि चाहिँ जुन किसिमको हवाई उद्धार सेवा छ हाम्रो गर्भवती र सुत्केरीको ज्यान जोखिमबाट बचाउनको लागि
समुदायमा उपलब्ध यी सेवा प्रदायक जति पनि निकायहरू छन् अथवा आउटलेटहरू छन्, यी निकायहरू चाहिँ महिला तथा किशोरी मैत्री छन् कि छैनन्?
यी निकायहरू कानुनमा त महिला तथा किशोरी लक्षितै हो, तर अब व्यवहारमा चाहिँ कति कार्यान्वयन भएको छ, कति फङ्सनल छ भन्ने कुरा प्रश्न होला। हाम्रो जुन संयन्त्र छ, संयन्त्रमा त किशोरी र महिला नै लक्षित गरिएको छ नि त।
जति पनि सेवा लिन आवश्यक किशोरी र महिलाहरू हुनुहुन्छ उहाँहरूले चाहिँ यो सेवा केन्द्र चाहिँ हाम्रै लागि हो भन्ने कुरा महसुस गर्न पाएको अवस्था छ कि छैन?
त्यसमा चाहिँ कतिपय अवस्थामा चाहिँ पूर्ण रूपमा चाहिँ हाम्रै लागि हो भन्ने कुरा थाहा पाउनु भएको छ जस्तो लाग्दैन, किनभने अझै पनि हामीले नढाटेर भन्नुपर्छ हाम्रो जनचेतनाको स्तर तलसम्म प्रचार प्रसार चाहिँ पुर्याउन सकेको अवस्था छैन। जस्तै अहिले हामीले यो बिचमै महसुस गर्दाखेरि 20 वर्ष भन्दा पनि कम उमेरमा गर्भावस्था हुने बिहे हुने एक खालको बाल विवाह भएकै स्थितिहरू भइरहेको, उहाँहरू गर्भवती भएपछि मात्र थाहा पाउने बाल विवाह भएको स्थिति होइन, त्यसले गर्दाखेरि चाहिँ तल्लो लेभलसम्म यी सेवाहरू यी पहुँचहरू हाम्रोमा छन् कि छैनन् भन्ने कुरा चाहिँ अझै पनि स्थानीय तहबाट चाहिँ व्यापक रूपमा प्रचार प्रसार पनि जरुरी छ। अत्यन्तै तपाईँहरू जस्तै मिडियाको माध्यमबाट हरेक ठाउँबाट चाहिँ प्रचार प्रसार चाहिँ व्यापक रूपमा गएपछि चाहिँ हाम्रो सेवा लिने ठाउँ यो भनेर उहाँहरूले थाहा पाउनुहुन्छ।
यी सेवाहरूमा चाहिँ जो सेवाग्राही हुनुहुन्छ उहाँहरूको चाहिँ पहुँचको लागि तपाईँहरू जस्तो जिम्मेवार निकायको भूमिका चाहिँ के हुन सक्छ?
हामीहरूले यस्तो सेवा छ भनेर विभिन्न माध्यमबाट प्रचार प्रसार गर्ने र यो बिचमा चाहिँ अब यी चिजहरूलाई अझै पनि प्रायोरिटी दिनलाई छुट्या छ कि भन्ने हिसाबले हामीले समन्वय गर्ने हो, हामीले मन्त्रालयबाट एडभोकेसी गर्ने हो होइन, त्यहाँ नजिकको तह स्थानीय तहलाई नै हामीले त्यो कोअर्डिनेसन गरेर उहाँहरूसँग नजिक भएर कार्यक्रम गर्ने समन्वय गर्ने कुराहरू चाहिँ हुन्छ हाम्रो मन्त्रालयको तर्फबाट चाहिँ।
जति पनि लैङ्गिक हिंसाको विभेदमा पर्नु भएका महिला तथा किशोरीहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ सेवा लिनको लागि चाहिँ तपाईँ एउटा जिम्मेवार निकायको तर्फबाट त्यसको प्रक्रियाहरू बताइदिनुहोस् न।
लैङ्गिक हिंसामा पर्नु भएको जति पनि दिदी बहिनी हुनुहुन्छ उहाँहरूले चाहिँ सजिलो माध्यमबाट जस्तै हाम्रो फेरि होइन पैसा नलाग्ने फोन नम्बरहरू छ, त्यो फोन नम्बरहरूमा उहाँहरूले उजुरी दर्ता गर्न सक्नुहुन्छ, फोन गरेर भन्न सक्नुहुन्छ, जस्तै 11:45 महिला आयोगमा भन्न सक्नुहुन्छ, त्यसै गरी 11:77 मानव बेचबिखन अनुसन्धान ब्युरो छ, त्यसै गरी चाहिँ किशोरीहरू बालिकाहरूको लागि चाहिँ 104.10.9.8 जस्ता नम्बरहरूमा चाहिँ आफ्ना उजुरीहरू टिकाउनु भयो भने चाहिँ त्यहाँबाट चाहिँ इन्टरभेन हुन्छ कार्यक्रमहरू र उहाँहरूले न्यायमा पहुँच पाउनलाई कहाँ जाने के गर्ने कसरी गर्ने भन्ने कुरा चाहिँ उहाँहरूबाट सहयोग गर्नुहुन्छ।
महत्वपूर्ण जानकारीका निम्ति महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव मनमाया पङ्गिनीप्रति आभारी छौँ। यदि नागरिकलाई सेवा दिनकै लागि सञ्चालनमा ल्याइएका सेवा केन्द्रहरू नै सेवाग्राही मैत्री हुन सकेनन् भने प्रभावकारी सेवा प्रवाहको महसुस गर्न सकिँदैन। लैङ्गिक मैत्री भौतिक पूर्वाधारको ढाँचा योजना तथा नीतिका साथै महिला मैत्री उपकरण र प्रविधिको प्रयोगलाई बढावा दिने र हरेक व्यक्तिलाई लैङ्गिक समानताका बारेमा अभिमुखीकरण गराउनु पर्ने आवश्यकता पनि छ, जुन हरेक स्थानीय तह प्रदेश र संघको राज्य संरचनाले गर्न सक्ने अवस्था रहन्छ। यति हुँदा हुँदै पनि यस्ता विभेदपूर्ण क्रियाकलाप नियन्त्रणका लागि अहिले त स्थानीय पालिकाहरूमा न्यायिक समितिहरू पनि सक्रिय छन्। प्रहरी, अधिकार कर्मी, विभिन्न सामाजिक संघ संस्था र संयन्त्रले समेत मद्दत गर्छन्।
स्थानीय संयन्त्रकै कुरा गर्दा बदलिएको राजनैतिक संरचना अनुसार तपाईँ हाम्रो घर छेउमै भएका पालिका पनि एउटा महत्वपूर्ण र हाम्रो पहुँच हुन सक्ने संयन्त्र हो। लैङ्गिक हिंसा विरुद्ध मेरो पालिका स्तम्भमा महिला तथा किशोरीहरूका लागि स्थानीय तहमा उपलब्ध सेवालाई प्रभावकारी बनाउन बाजुराको बढीमालिका नगरपालिकाले गरेको पालिका प्रयास प्रस्तुत गर्दैछौ। अबको पालोमा
लैङ्गिक हिंसा विरुद्ध मेरो पालिका।
नमस्कार, म कविता विष्ट बढीमालिका नगर उपप्रमुख बाजुरा। हाम्रो नगरपालिकाले पहिलो पटक इजलास सहितको न्यायिक समिति बनाएका छौँ। न्यायिक समितिबाट पनि हामीले न्यायिक सम्पादन गरेका छौँ, जसमा हामीले सबै वडाका दाजुभाइ दिदीबहिनीहरू अथवा सामाजिक अभियानमा न्यायिक समिति र न्यायिक समितिका काम कर्तव्यको विषयमा पनि हामीले जानकारी गर्दै आएका छौँ। किनकि कसै दाजुभाइ दिदीबहिनीहरूलाई न्यायिक समिति भनेको के हो उहाँहरूलाई थाहा नहुन पनि सक्छ। अहिलेको सामाजिक सञ्जाल चलाउने युट्युबदेखि लिएर अब हरेक कुराहरूमा नगर उपप्रमुखको सचिवालय फेसबुक पेज मार्फत पनि हामीले उजुर गर्ने व्यवस्था गरेका छौँ। न्यायिक समितिको सचिवालयमा कार्यालय समयभित्र उजुरी गर्ने व्यवस्था पनि गरेका छौँ। किनकि कोही दाजुभाइ दिदीबहिनीहरूले न्यायिक समिति भनेको के हो, न्यायिक समितिमा के कस्ता उजुरीहरू दर्ता गर्नुपर्छ भन्ने कुराहरू थाहा नभएको हुँदा न्यायिक समितिमा उजुरी दिनको लागि यी विषय र यी मुद्दामा न्यायिक समितिमा उजुरी गर्नु होला भन्ने किसिमले पनि हामीले एउटा निवेदन त्यस्तो ढाँचा गरेर उहाँहरूलाई व्यवस्था गरेका छौँ।
लैङ्गिक हिंसा विरुद्ध मेरो पालिकामा आफ्ना पहल प्रयासहरू बताइदिनु भएकोमा बाजुराको बढी मालिका नगरपालिकाका उपप्रमुख कविता विष्टप्रति आभारी छौँ। आशा गर्दछौँ तपाईँको यो प्रयास हामी सबैका लागि एउटा उदाहरण र सिकाइ हुनेछ।
जो मान्छेले महिलामाथि हिंसा गर्छ त्यो पुरुष छैन, सही अर्थमा पुरुष हुने हो भने महिलालाई सम्मान गर्न सिकौँ। म पारस खड्का, म महिलामाथि हुने हिंसाको विरोध गर्दछु।
महिलाको इच्छा विपरीत शारीरिक, मानसिक, सामाजिक, आर्थिक एवं यौनजन्य दुर्व्यवहार हुनु नै महिलामाथिको हिंसा हो। यसका विरुद्धमा आजैबाट बोल्न सुरु गरौँ। पुरुषको असली पहिचान महिलाको सम्मान।
अब भने हामी रेडियो कार्यक्रम समताको आजको भागको अन्त्यतिर आइपुगेका छौँ। समाजमा विद्यमान लैङ्गिक विभेद न्यूनीकरण गरी समतामूलक समाज निर्माणमा सहयोग पुर्याउने उद्देश्यका साथ सुरु गरिएको कार्यक्रम समतामा आज हामीले लैङ्गिक उत्तरदायी सार्वजनिक सेवाको कुरा गरिरहँदा समुदायमा उपलब्ध सेवा प्रदायकहरूको अवस्था र त्यससँग सेवाग्राहीहरूको पहुँचका बारेमा छलफल प्रस्तुत गर्यौं। यसभित्र सेवा केन्द्रहरूले दिने सेवा सुविधा बारे बझाङका महिलाहरूको बुझाइ, सेवा केन्द्रबारे जानकारी हुँदा र नहुँदा महिलाहरूलाई हुन सक्ने अप्ठ्यारो र सजिलो, महिला मैत्री वातावरणको आवश्यकता र बैतडीका सेवा केन्द्रहरूको अवस्थाको नालीबेली सहितको रिपोर्ट, सेवा लिन गएका महिलाहरूलाई सेवा प्रदायकले गर्ने व्यवहार र सेवा ग्राहीहरूको गुनासो तथा सन्तुष्टिका विषयमा जिल्ला अस्पताल अछाममा पुगेर तयार पारिएको स्थलगत सामग्री, हिंसा न्यूनीकरणका लागि स्थानीय तहमा भएका सेवा केन्द्रहरूको काम, कर्तव्य र उत्तरदायित्वका विषयमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव मनमाया पङ्गनीसँगको कुराकानी, अनि लैङ्गिक हिंसा विरुद्धको मेरो पालिका स्तम्भमा नागरिकका लागि स्थानीय तहमा उपलब्ध सेवालाई प्रभावकारी बनाउन बाजुराको बढी मालिका नगरपालिकाले गरेको पालिका प्रयास पनि प्रस्तुत गर्यौं।
रेडियो कार्यक्रम समतामा अब पालो तपाईँको सुझाव, प्रतिक्रिया र अनुभव प्रस्तुत गर्ने हाम्रो पैसा नपर्ने टोल फ्री आइभीआर नम्बरमा कार्यक्रम समताको गएको साताको अङ्क सुनेर आफ्नो सुझाव प्रतिक्रिया रेकर्ड गराउनु भएका श्रोता मध्ये यो साता अछामका श्याम सुन्दर रावल र बैतडीका रेणुका छेत्रीको सुझावलाई समेटेका छौँ। अब सुनौ उहाँहरूको प्रतिक्रिया।
नमस्ते, म मेलरी नगरपालिका वार्ड नम्बर 1 रेणुका छेत्री। मलाई कार्यक्रम समता एकदमै मन पर्छ, किनभने यस कार्यक्रमले हाम्रो समाजमा संस्कृतिका नाममा रहेका विकृति, अन्धविश्वास, लैङ्गिक हिंसालाई उन्मूलन गर्ने भरपूर प्रयास गरेको छ। मलाई आशा छ यो कार्यक्रमले हाम्रो समाजमा रहेका विकृति, लैङ्गिक हिंसा र अन्धविश्वासलाई पूर्ण रूपमा उन्मूलन गर्नेछ। धन्यवाद।
नमस्कार, अछामको मङ्गलसिंह नगरपालिका नौ ओली गाउँबाट म श्याम सुन्दर रावल। अन्धविश्वास, बाल विवाह, लैङ्गिक हिंसामा परेका वर्षौँ वर्षौँदेखि जरा गाडेर बसेका समस्याहरू छन्, त्यसको उकासन गरेको छ। धन्यवाद
श्यामजी र रेणुकाजी, महत्वपूर्ण सुझाव र प्रतिक्रियाका लागि तपाईँहरू दुवैजनालाई धन्यवाद अनि बधाई पनि छ। कार्यक्रममा आफ्ना सुझाव र प्रतिक्रिया पठाउनु भएकोमा आभारी हुँदै तपाईँहरू दुवैजनाको मोबाइलमा सम्झना स्वरूप एक साताभित्र रिचार्ज पठाउने व्यवस्था गरेका छौँ।
अनि श्रोता, रेडियो कार्यक्रम समताको आज प्रस्तुत यो खण्ड यहाँलाई कस्तो लाग्यो? यो कार्यक्रमबाट तपाईँ लैङ्गिक समानताका के कस्ता सवालका बारेमा जान्न सुन्न चाहनुहुन्छ या लैङ्गिक समानतामूलक समाज बनाउन तपाईँको गाउँ बस्ती पालिकामा भइरहेका उदाहरणीय प्रयासका बारेमा बताउन चाहनुहुन्छ भने पनि तपाईँको पैसा नपर्ने टोल फ्री नम्बरमा फोन गरेर रेकर्ड गराउनुहोस् है। हामीलाई फोन गर्ने मध्ये उत्कृष्ट श्रोताका विचार कार्यक्रमका आगामी भागमा प्रसारण गर्नेछौँ र फोन गर्ने मध्ये दुईजना श्रोतालाई उपहार स्वरूप रिचार्जको व्यवस्था गर्नेछौँ। फोन गर्ने टोल फ्री आइभीआर नम्बरको बारेमा यो जानकारी सुनौ।
एनटीसी प्रयोगकर्ताहरूले 1660100456 र एनसेल प्रयोगकर्ताहरूले 9015720000 फोन गर्न सक्नुहुनेछ। यो नम्बरमा फोन गर्दा तपाईँको पैसा लाग्दैन।
कार्यक्रम समताबाट अब भने बिदा लिने बेला भइसकेको छ। आगामी साता रेडियो निङ्गला सैनी बैतडीको उत्पादनमा कार्यक्रमको 13 अङ्कमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि आजको कार्यक्रमबाट म पूजा
र म ध्रुव पनि बिदा हुन्छौ। नमस्कार।